दुआ के मसाइल। इस किताब में से आज हम चैप्टर देखेंगे बास नमाजों की मखसूस दुआएं। सफ़ा नंबर 101 है, 101। अल अदियतुल खासतु लिबादे सलाम। कुछ दुआएं ऐसी होती हैं कि जो किसी ना किसी टॉपिक में आती हैं, लेकिन इस चैप्टर में हम देखेंगे कि नमाज से मुतल्लिक हैं लेकिन कोई एक नमाज नहीं। तो इंशाल्लाह ताला इसमें से भी हम देखेंगे और इसके बाद फिर हिस्नुल मुस्लिम में से भी अगर कोई दुआ ऐसी है जो कि इसमें नहीं है तो उसको भी देखेंगे। आइए देखते हैं। पहली बात, नमाज तहज्जुद में सूरत फातिहा से कबल दर्जा ज़ैल दुआ पढ़नी मसनून है। पहली बात पे गौर कीजिए, नमाज तहज्जुद, दुआ कीजिए अल्लाह मुझे और आपको तहज्जुद का आदी कर दे, पहली बात, ठीक है। दूसरी बात, सूरत फातिहा कहाँ उससे पहले पढ़नी है। जब भी कोई बात सुने ना तो फ़ौरन अपने जहन में उसका एक नक्शा खींच लिया करें, अच्छा सूरत फातिहा से पहले ये दुआ पढ़नी है। तो आप जूँ ही इस तरह से सोचेंगे फ़ौरन आपके जहन में अगला सवाल आएगा कि अच्छा क्या पढ़ना है। यानी बाज़ दफ़ा हम अपनी मेमोरी के वीक होने का शुबा करते हैं ना, तो आप आज से एक छोटी सी टिप लें, शायद आपको इससे फ़ायदा होगा। विजुअलाइज़ करें, मसलन जैसे अब आपको मैं बाद में पूछूंगी अच्छा हमने कौन सी दुआ पढ़ी थी, तब कहेंगे हाँ पता नहीं वो कौन सी नमाज की थी क्या। नहीं, लफ्ज़ नमाज तहज्जुद जब सुना मेरी ज़ुबान से फ़ौरन विजुलाइज करें कि आप रात को सब सो रहे थे और आप उठ के नमाज पढ़ रही थी। कब पढ़ी थी? सूरह फातिहा से पहले। यानी अपने जहन में एक स्केच बना लें, तो आप देखेंगे कि अब आपको ये बात नहीं भूलेगी कि अभी जो दुआ हम पढ़ने लगे हैं ये कब की है। पहली बात तहज्जुद, हाँ वो रात का वक्त सोचा था जहन में, ठीक है। और दूसरी बात क्या है कि हमने इसको सूरह अल फातिहा से पहले पढ़ना है। कौन सी दुआ है, आइए मिलके हदीस दोहराते हैं। अन आयशा रदियल्लाहु अन्हा कालत कानन नबी सल्लल्लाहु अलैहि वसल्लम इज़ा काम मिनल लैली इफ्तताह सलातहु। अब आगे से क्या है, दुआ के अल्फाज हैं। अब आपको कोशिश करनी चाहिए लफ्ज़ों को अरबी के अभी तक हमने बात सुनी है कि अल्लाह के नबी जब रात को उठते थे नमाज के लिए तो क्या कहते थे। अब जो दुआ हमने याद करनी है वो है, इसको हाईलाइट कर लीजिएगा। दोहराते हैं, अल्लाहुम्मा रब्बी जिब्रीला व मीकाईला व इसराफीला फातिरस्समावाती वल्अर्द عالم الغيب والشهادة أنت تحكم بين عبادك فيما كانوا فيه يختلفون اهدني لما اختلف فيه من الحق بإذنك إنك تهدي من تشاء إلى صراط مستقيم। हज़रत आयशा सिद्दीका रदियल्लाहु अन्हा फरमाती हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब रात को नमाज के लिए उठते तो अपनी नमाज का आगाज़ इस दुआ से करते। और बिल्कुल इनके अल्फाज पे आप गौर करेंगे ना तो आपको पता चलेगा कि इसमें क्या कुछ है। क्या थी दुआ और दुआ का तर्जमा, ए अल्लाह जो के रब है जिब्राईल अलैहिस्सलाम, मीकाईल अलैहिस्सलाम और इसराफील अलैहिस्सलाम का। सोचिए इतने बड़े बड़े फरिश्तों के नाम लिए गए। रात की घड़ियों में वैसे बंदे का दिल कांप रहा होता है, कभी तन्हाई कभी अंधेरा, और उस वक़्त जब आप इतने बड़े फरिश्तों का नाम लें फिर उनके रब की बात करें तो आपका दिल कितना अल्लाह की खशियत से भरेगा। ज़मीन व आसमान का पैदा करने वाला, जब ये दुआ आप इंशाल्लाह पढ़ेंगे रात को तहज्जुद में तो उस वक़्त सोचिए ज़मीन और आसमान इतना बड़ा, इतनी बड़ी ज़ात, इसको पैदा करने वाली, गायब और हाजिर का जानने वाला, इसको पढ़ते वक्त फ़ौरन सोचें। मैं तो उनको भी नहीं जानती जो मेरे पास हाजिर हैं, जैसे इस वक्त मैं और आप एक दूसरे को देख सकते हैं, हम हाजिर हैं लेकिन हम पूरा नहीं जान रहे कौन क्या सोच रहा है, किसी को क्या तकलीफ़ है, किसी का क्या मसला है, कहाँ हम उनकी बात करें जो इस वक्त गायब है। लेकिन अल्लाह की ज़ात इतनी बड़ी ज़ात है कि जो है और जो नहीं सबको जानता है, साथ ही आपका दिल खुलने लगेगा, ऐसे लगेगा जैसे दिल बैठता है। जिन बातों में लोग इख्तलाफ कर रहे हैं इनका फ़ैसला तू ही करेगा, ان اختلافات کی باتوں میں تو مجھے اپنی توفیق سے حق کی راہ دکھلا دے، کیونکہ سیدھے راستے کی طرف تو ہی ہدایت دیتا ہے جسے چاہتا ہے۔ مسلم کی روایت ہے۔ رات کی گھڑیوں میں کیا مانگ رہے ہیں؟ اختلافات کا حل۔ آپ دیکھیے کہ اس دنیا میں رہتے ہوئے کبھی نہیں ہو سکتا کہ کوئی آپ سے اختلاف نہ کرے۔ خلف یحلف سے اختلاف اور شدت کا لفظ ہے، کہ جب ایک انسان دنیا میں آ کر کچھ بھی کرے گا، اچھا کرے یا برا کرے، لوگ اس سے اختلاف ضرور کریں گے، کیونکہ لوگوں کی طبیعتیں فرق ہوتی ہیں، مزاج فرق ہوتے ہیں، ان کا بیک گراؤنڈ مختلف ہوتا ہے۔ بالکل اسی طرح سے انسان جب دنیا میں کوئی کام کرے، اپنے قبلے کو ٹھیک رکھے، بار بار جس کو پوچھے کہ کیا میں ٹھیک کر رہا ہوں، وہ نمبر ایک اللہ کی ذات ہو، نمبر دو اس کا اپنا نفس ہو، اور نمبر تین حق بات بتانے والا ہو۔ اس کے بعد دوسروں سے پوچھنا جو وہ خود کام نہیں کر رہے، جن کا ابھی وہ مزاج نہیں بنا، یہ خود کو ڈسٹروائے کرنا ہے۔ ہم بعض دفعہ سیدھے راستے پہ چلتے چلتے صرف اس بات سے وہاں سے مڑ جاتے ہیں کہ ہم دوسروں سے پوچھنے لگ جاتے ہیں، میں ٹھیک کر رہی ہوں، مجھے کرنا چاہیے، کیا خیال ہے یہ کورس کر کے صحیح فیصلہ ہے، کیا خیال ہے سردی آج جاؤں کہ نہ جاؤں، کیا خیال ہے بچوں کو سردی تو نہیں لگے گی، بس وہیں ڈائیورشن شروع ہو جائے گی۔ تو فوکس، کوئی ڈرائیور اگر گاڑی میں بیٹھے ہوئے لوگوں سے بار بار پوچھتا رہے ادھر مڑوں کہ نہ مڑوں، اب کیا کروں، اب سپیڈ کیا کروں، تو حادثہ لازمی ہے، اور دین کے نام پر اس حادثے کا نام اختلاف ہے۔ رات کی گھڑیوں میں اللہ سے اختلافات کا فیصلہ کروانے والا بندہ حق پر ہوتا ہے، دل کھل جاتا ہے۔ رات کو کون کیا مانگے گا، آپ خود سوچیں، وہی چیز مانگیں گے نا جو دل کو لگی ہوئی ہے۔ تو جس بندے کو حق کی طلب ہوتی ہے نا، وہ ہر وقت اللہ سے یہ کہتا ہے کہ اللہ تو بس مجھے سیدھے راستے کی توفیق دیتے رہنا، میں نہ مڑوں، راستہ تو سیدھا موجود رہے گا قیامت تک، میں نہ مڑ جاؤں۔ تو اس طرح سے اس شعور کے ساتھ آپ دعا مانگیں۔ پھر آپ دیکھیں، یہ تو ہے ایک بگ سنیریو، ہو سکتا ہے اس دن جس کی اگلی صبح میں آپ رات کو یہ سرگوشیاں کر رہے ہیں، آپ کا اپنے شوہر سے جھگڑا ہوا، ساس کے ساتھ کہیں اختلاف رائے ہو گیا ہو، کسی دوست نے کوئی دل دکھانے والی بات کہہ دی ہو، فوراً آپ کو یہ لفظ یاد آ جائے گا، یہ میرا ایمان ہے، میں دن میں یہاں جو بھی باتیں بولتی ہوں نا، کہتی ہوں، سنتی ہوں، کسی جگہ، یہ ضرور اگلے دن سے پہلے کہیں نہ کہیں وہ جملہ میرے سامنے آتا ہے، تنہائیوں میں، اکیلے میں، میں کہتی اچھا دوسروں کو تو یہ کہا تھا، مجھے بھی یہ کرنا ہی پڑے گا، چلو دوسروں کا تہجد کا کہا تھا تو مجھے بھی پڑھنی چاہیے۔ اس طرح سے بندہ کہتا ہے۔ تو آپ دیکھیں گے کہ جو دن بھر کے جھگڑے معاملے تھے نا، وہ رات کو انشاءاللہ سلجھیں گے۔ راتوں کو کہ آپ کچھ چاہتے ہیں، آپ کے شوہر کچھ اور چاہ رہے ہیں، آپ کچھ چاہتے ہیں، فیملی کچھ اور چاہتی ہے، کس سے پوچھیں؟ اس ذات سے پوچھیے جو سب کو جانتا ہے۔ تو انشاءاللہ بہت ساری جھگڑے لڑائیاں ہماری زبان سے حل ہونے کی بجائے اللہ کے حکم سے ہو جائیں گے، اور اللہ تعالیٰ پھر انسان کا اس میں دل بھی کھول دیتا ہے۔ اب کھول لیجئے حسن المسلم کو، ہمارے پاس جو بک ہم فالو کر رہے ہیں اسی کو میرے حالے کھولتے ہیں۔ تو اس میں سے ہم تہجد کی چند دعاؤں کو دیکھیں گے جو کہ نبی صلی اللہ علیہ وسلم اس وقت مانگتے تھے۔ ایک دعا تو ہم نے پڑھ لی، لیکن ایک اور خوبصورت دعا ہے، اس کو کھولتے ہیں اور اس کو پڑھتے ہیں۔ ویسے تو اس میں اگر آپ دیکھیں تو جو بک میرے پاس ہے اس کا پیج نمبر 29 ہے، اس میں نماز شروع کرنے کی بھی دعائیں موجود ہیں، اور یہ ساری وہ دعائیں ہیں جو کہ سورۃ الفاتحہ سے پہلے پڑھتے ہیں۔ تو دہرا لیتے ہیں، کوئی حرج کی بات نہیں ہے، پیج 29 پہ نماز شروع کرنے کی دعائیں، تہجد کی ہو اس میں بھی پڑھ سکتے ہیں، لیکن عام دعاؤں میں بھی ہم پڑھ سکتے ہیں۔ پہلی دعا ہم سب مل کے دہرائیں گے، اللہم باعد بینی وبین خطایا کما باعدت بین المشرق والمغرب، اللهم نقني من خطاياي كما ينقى الثوب الأبيض من الدنس، اللهم اغسلني من خطاياي بالثلج والماء والبرد۔ ترجمہ ہے، اے اللہ میرے اور میرے گناہوں کے درمیان دوری ڈال دے، جس طرح تو نے مشرق و مغرب کے درمیان دوری ڈالی ہے۔ दुनिया में आप देखिए कि इंसान अपने गुनाहों को दिल से लगा के रखता है, बड़े अजीज़ होते हैं हमें अपने कुछ गुनाह, छोड़ने को दिल ही नहीं चाहता। आगे से वो गुनाह करने छोड़ भी दें लेकिन पिछली यादें संभाल संभाल के रखते हैं। क़यामत के दिन जब उन गुनाहों का वबाल इंसान देखेगा तो ख्वाहिश करेगा, कुरान पाक में यह आयत आती है कि उस दिन क्या चाहेगा, तवद्दु बैनहा व बैनहु आमदम बईदा, कुछ इससे मिलते जुलते अल्फाज हैं। क़यामत के दिन इंसान चाहेगा कि मेरे और मेरे गुनाहों के बीच में दूर की मुसाफत हो। तो दुनिया में ही ये दुआ मांगकर असल में हम अपनी ख़ताओं अपने गुनाहों से दूरी चाहते हैं। सोचिए ज़रा, कौन कौन से गुनाह अभी तक नहीं ख़त्म हो रहे, इतने साल से कुरान से जुड़ी हूँ, इतने साल से पढ़ा रही हूँ, बता रही हूँ, अभी भी नहीं जा रहे, तो फ़ौरन चुपके से दुआ मांगें, 3 सेकंड ले लें और दुआ करें कि अल्लाह मेरे जो भी गुनाह मेरी आँखों के, मेरे कानों के, मेरे जिस्म के, मेरे दिल के, इनको दूर कर दे। सब मांगते हैं क्योंकि आते जो होती है ना ये गुंधी होती है इंसान के अंदर, तो अल्लाह से मदद मांगे बगैर हमारी बुरी आते नहीं जाती, इसमें हमारी अखलाकी बुराइयाँ भी आती हैं, हमारे दिल के मामले भी आते हैं। तो इस सोच के साथ हम ये दुआ पढ़ते हैं कि इनको दूर कर दे। और अगर आप गुनाह को एक ख़तरनाक चीज़ सांप बिच्छू कीड़े से ताबीर कर लेना तो आप देखेंगे कि आपकी इस दुआ में और शिद्दत आ जाएगी। फिर आगे हम कहते हैं, अल्लाह मुझे मेरे गुनाहों से ऐसे साफ़ फरमा दे जैसे सफ़ेद कपड़ा मैल से साफ़ किया जाता है। अब ये सुन रहे हैं ना, साथ ही आपके जहन में वॉशिंग मशीन आ जानी चाहिए, सफ़ेद उजले कपड़े धुलते हैं, चमकते हुए निकलते हैं, अल्लाह मेरा नामा माल भी ऐसी कर दे। अल्लाह ताला कल में शर्मिंदा तो नहीं होना चाहती कि जब सबके बीच में तू कहे कि इकरा किताबक कफ़ा बि नफ्सी कल यौम अलैका हसीबा, तो मैं सबके सामने बताऊँ अल्लाह हाय मैंने ये चोरियाँ की, अल्लाह ये जिना किया, ये गंदगी की, ये मैंने दूसरे का हक मारा, अल्लाह मैं ऐसी थी नहीं, अल्लाह तो इसको अभी साफ़ कर दे। फिर ऐ अल्लाह मुझे मेरे गुनाहों से बर्फ़ पानी और ओलों से धो दे। कितना प्यार आ रहा है इस वक्त बंदे के ऊपर रब को कि हर मुमकिन तरीके से मेरे गुनाहों को धो दे। बर्फ़ है तो बर्फ़ से धो दे, बर्फ़ नहीं है तो पानी से, पानी नहीं है तो ओलों से, यानी मेरी नदामत के आंसुओं से ये गुनाह धुल जाएं और तेरी रहमत की बारिश से ये गुनाह धुल जाएं। इस शऊर से ये दुआ मांगा करें। दूसरी दुआ देखते हैं जो सूरत अल फातिहा से पहले की है, सुभानक अल्लाहुम्मा وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك اے اللہ تو پاک ہے اپنی حمد کے ساتھ اور بہت بابرکت ہے تیرا نام اور بلند ہے تیری شان اور تیرے سوا کوئی معبود نہیں۔ ایسے لگتا ہے کہ اکڑ اور انا ختم کرنے والی دعا ہے۔ جب ہم دعاؤں میں یہ کہہ دیتے ہیں نا کہ اللہ تو پاک ہے، تعریف تیری، برکت تیری، شان تیری بلند، تو پھر اپنی زندگی سے یہ باتیں نکل جاتی ہیں کہ جی فلاں نے میری عزت نہیں کی، مجھے اونچی کرسی پہ نہیں بٹھایا، مجھے پوچھا ہی نہیں، میری دعوت نہیں کی، مجھے اچھا جوڑا نہیں دیا، اور وہ دیکھو شادی پہ آئے تو یہ کر دیا۔ آپ دیکھیے کہ کیا ہمارا یہ حال نہیں ہے کہ یہ دعا بچپن سے نمازوں میں پڑھتے آئے، جائے نماز پہ کھڑے ہوتے ہی یہ دعا پڑھتے ہیں، اور جو ہی جائے نماز طے ہوتا ہے ساری لڑائیاں ہماری اپنی ذات کی ہیں۔ اللہ کو کہتے ہیں تعالی جدو کا، اور عملی زندگی میں کیا کہتے ہیں، تعالی جدی، میری شان بلند ہے، میں لڑکے کی ماں ہوں، میں فلاں ہوں، میں فلاں ہوں۔ تو اپنے نفس کو کچلنے کے لیے اس دعا کو شعور سے پڑھنے کی ضرورت ہے۔ اگلی دعا دیکھتے ہیں، وجہت وجہی للذی فطر السماوات والارض حنیفم وما انا من المشرکین ان صلاتی ونسکی ومحیای ومماتی للہ رب العالمین لا شریک له وبذلك امرت وانا من المسلمین اللهم انت الملك لا اله الا انت انت ربي وانا عبدك ظلمت نفسي واعترفت بذنبي فاغفر لي ذنوبي جميعاً
جميعاً
إنه
إنه
لا يغفر الذنوب
لا يغفر الذنوب
إلا أنت
إلا أنت
واهدني
واهدني
لأحسن الأخلاق
لأحسن الأخلاق
لا يهدي
لا يهدي
لأحسنها
لأحسنها
إلا أنت
إلا أنت
واصرف عني
واصرف عني
سيئها
سيئها
لا يصرف عني
لا يصرف عني
سيئها
سيئها
إلا أنت
إلا أنت
لبيك وسعديك
لبيك وسعديك
والخير كله بيديك
والخير كله بيديك
والشر
والشر
ليس إليك
ليس إليك
أنا بك
أنا بك
وإليك
وإليك
تباركت
تباركت
وتعاليت
وتعاليت
أستغفرك
أستغفرك
وأتوب إليك
وأتوب إليك.
اتنے خوبصورت الفاظ ہیں، شاید ہی کبھی ہم میں سے کسی نے یہ دعا پڑھی ہو. ورائٹی ہوتی ہے نا، آپ ایک دعا پڑھتے ہیں تو تھوڑے دن بعد عادت ہو جاتی ہے. جیسے ایک کھانا پہلے دن بہت اچھا لگے گا، تھوڑے دن بعد عادی ہو جاتے ہیں، پھر سوچتے بھی نہیں اور بس کھا لیتے ہیں. اسی طرح دعاؤں کا معاملہ ہے، لیکن بدل بدل کے جب دعائیں پڑھیں گے تو انشاءاللہ اس سے ہمیں فائدہ ہوگا. اب یہ طویل دعا ہے، نفلوں میں پڑھنی شروع کر دیں، دیکھ کے پڑھیں، سنتوں میں دیکھ کے پڑھ لیں بک میں سے، آہستہ آہستہ پھر آپ کو یاد ہو جائے گی. ترجمہ دیکھتے ہیں. میں نے یکسو ہو کر اپنا چہرہ اس ذات کی طرف پھیر لیا جس نے آسمان و زمین کو پیدا فرمایا. اچھا، یہ جو لفظ ہے نا اس دعا کے، میں نے کچھ لوگوں سے سنا ہے کہ جب جائے نماز پہ کھڑے ہوتے ہیں نا تو نیت کے نام پر منہ سے کچھ اس سے ملتے جلتے الفاظ اردو میں پڑھتے ہیں کہ نیت کرتی ہوں نماز کی، منہ کعبے کی طرف، اتنے فرض اتنے سنت. شاید آپ نے سنا ہو، حالانکہ نیت جو ہے وہ دل کا عمل ہے، جب زبان پہ آتا ہے تو وہ قول بن جاتا ہے. تو نیت دل میں چھپی ہوتی ہے، ہم جب بھی کوئی کام کرتے ہیں تو بس دل میں نیت ہوتی ہے اور ہم شروع کر دیتے ہیں نا. تو شاید کوئی مغالطہ ہے کہ لوگ اردو میں پڑھتے ہیں، حالانکہ آپ دیکھیے یہ عربی کی دعا ہے، ایز اے دعا پڑھیں تو کوئی حرج کی بات نہیں، لیکن آپ اس کو اردو میں کہنا شروع کر دیں تو پھر نماز میں تو ہم اردو نہیں پڑھ سکتے، اور پوری نماز عربی کی ہے اور نیت اردو میں کیسے کریں گے. ٹھیک ہے، تو اس دعا کو یاد کر لیجیے نیت کرنے کی بجائے، شاید جو اس سے زیادہ خوبصورت الفاظ ہوں گے. میں نے یکسو ہو کر، ساتھ ہی پوچھیں خود سے کیا میں فوکس ہو گئی ہوں. یکسو کیا ہوتا ہے؟ سب سے اپنا منہ ہٹا کر تیری طرف کر لیا. سورج مکھی سارا دن سورج کے ساتھ ساتھ اپنا رخ چینج کرتا ہے، جدھر سورج گھومتا ہے یہ وہاں جاتا ہے. تو جب وہ سورج مکھی ہے تو ہم رب مکھی کیوں نہیں ہو سکتے؟ یہی تو ہے کہ بس جفت بچی یا للہ. اللہ ہم سے یہ چاہتا ہے کہ تم بھی میری طرف رخ کرو. تم کہیں بھی ہو، تم خوشی میں ہو، غم میں ہو، بیمار ہو، صحت میں ہو، پاکستان میں ہو، جہاز میں ہو، میری طرف تمہارا چہرہ ہو. وجہت وجہیا، اس سے آپ دیکھیے کہ فوکس ہوتا ہے. پھر انسان کہیں جا کے بھی رب کو نہیں بھولتا. وہ کہتے ہیں نا کہ تم میرے پاس ہوتے ہو گویا جب کہ کوئی دوسرا نہیں ہوتا. پھر ایسا بندہ خوشیوں میں بھی نہیں بہکتا کہ اس کے بعد دین سے اس کا تعلق ٹوٹ جائے، غموں میں بھی نہیں بہکتا، سفر میں بھی نہیں بہکتا، بچہ مل جائے بچہ نہ ملے، اس کو پتا ہے کہ میں نے جو ہی اصل جگہ پہ آنا ہے میں نے واپس اپنے رب کے پاس پہنچ جانا ہے. تو اسے ہمیں اپنے چہروں کو اللہ کی طرف پھیرنے کا اشارہ ملتا ہے. کون سا رب؟ جس نے آسمان و زمین کو پیدا فرمایا اور میں مشرکوں میں سے نہیں ہوں. بے شک میری نماز، میری قربانی، میری زندگی اور میری موت صرف اللہ رب العالمین کے لیے ہے، جو پروردگار ہے تمام جہانوں کا. اس کا کوئی شریک نہیں، اور مجھے اسی بات کا حکم دیا گیا، اور میں فرما برداروں میں سے ہوں. سوچیے ذرا کیا کہے. ایسے لگتا ہے کہ جس کو اردو زبان میں کہتے ہیں نا کہ جملہ حقوق فلاں کے نام لکھ دیے. جملہ سمجھتے ہیں کس کو کہتے ہیں؟ ایوری تھنگ. عربی زبان میں جملہ کہتے ہیں ہول سیل کو. ایجپٹ جب ہم گئے تو ایسی کوئی بات تھی تو ہم پوچھیں ہول سیل مارکیٹ، تو ان کو نہیں سمجھ آتی. تو گملہ، وہ جیم کو گین بولتے ہیں، گملہ. تو جملہ کہتے ہیں وہ ہول سیل کو، سب کچھ وہاں سے مل جاتا ہے. تو جب ہم اپنے سارے حقوق اللہ کو دے رہے ہیں کہ اللہ میری نماز، میری عبادت، میری قربانی، جینا مرنا، اس میں پیچھے نفس کہاں رہ جاتا ہے؟ معاشرہ کہاں رہ جاتا ہے؟ خاندان برادری کہاں رہ جاتا ہے؟ اور اس ایک کا بننے میں سکون ہے. جیسے گاڑی کے چاروں ٹائر ایک ہی رخ میں چلتے ہیں تو گاڑی سموتھ چلتی ہے. امیجینیشن میں لائیے کہ چار ٹائرز ہیں، ایک इधर घूमना चाहे, दूसरा इधर घूमे, तीसरा पीछे जाए, चौथा उधर ही रुक जाए जहाँ खड़ा था, गाड़ी नहीं चलेगी ना। आज हमारी जिंदगियों में जो डिसऑर्डर है उसकी वजह यह है कि हम इन चार चीज़ों को इकट्ठा एक रुख यानी अल्लाह के रुख पे नहीं लेके जाते। आप इनके नीचे लिख लें, ये चार गाड़ी के चार टायर हैं। इन सब का रुख वज्जहतु वज्हिय लिल्लज़ी फ़तरा अस्समावाति वल-अर्द हनीफ़न, इसी में हुर्रियत है। कहते हैं कि हुर्रियत किस में है? अब्दियत में। एक रब का बनने में जो खुशी है वो दूसरों में नहीं। वो एक सजदा जिसे तू गिरा समझता, दिलाता है हज़ार सजदों से आदमी को निजात। तो इस सोच के साथ ये दुआएं मांगा करें कि अल्लाह बस तू मुझे अपना बना ले। कितना खूबसूरत लफ्ज है किसी का बनना, अल्लाह तू मुझे अपना बना ले। अल्लाह जब मैं तेरी बन जाऊँ तो फिर लोग मेरे बने ना बने मुझे इसकी परवाह नहीं, बस मैं तेरी बन जाऊँ। तो अल्लाह से दुआ करते हैं कि अल्लाह ताला हमें हकीकी मानों में अपना बना ले। यकीन करें एक दफ़ा बन के देखें, दो आलम से करती है बेगाना दिल को, अजब चीज़ है लज्जत आशनाई। फिर ऐसे लोग ऐसे इतने बड़े बड़े फैसले नहीं करते, फिर उनकी ज़िंदगी का सबसे अहम मसला अल्लाह की ज़ात होती है, अल्लाह का हुक्म होता है। और अल्लाह ताला हमें ये मज़ा चखाए, जिसने ये मज़ा चखा वही बयान कर सकता है और वही समझ सकता है। हम जैसे लोग तो बस कानों से गुजार देंगे, अब क्या करें, दुनिया भी तो रखनी है, क्या करें, फिर दीन के साथ दुनिया भी है। और एक खुशी का मौका आता है, हम यूँ लुढ़क के उलट बाजियाँ खाते हुए इस कॉल और इकरार से पीछे हटते हैं कि शायद फिर हम ऊपर दोबारा ना उठ सकें। फिर आप देखिए कि इसमें ये जो बात है कि अल्लाह आपका कोई शरीक नहीं है, हम किसको शरीक बना लेते हैं अल्लाह का? सबसे पहले तो खुद को ही शरीक बनाया होता है, फिर वक्त, माशरे, दुनिया, सबको। फिर आगे हम कहते हैं अल्लाहुम्मा अंतल मलिक, अल्लाह तू ही बादशाह। सोचिए ज़रा, बादशाह का लफ्ज़ चूँकि आज हमारे यहाँ मारूफ नहीं है ना, लिखिए ज़रा इसके साथ। हालांकि हम अल्लाह ताला के लिए प्रेसिडेंट, प्राइम मिनिस्टर ये लफ्ज़ नहीं लगा सकते, लेकिन अपने शऊर को बेदार करने के लिए ज़रा आप सोचें, अल्लाह तू बादशाह, दैट मीन प्राइम मिनिस्टर जैसे होता है, प्रेसिडेंट, सुपर पावर, UNO, फला फला फला। तो आप देखिए कि आपके दिल में अल्लाह ताला की बड़ाई आएगी। तेरे अलावा कोई इबादत के लायक नहीं। अब इबादत लफ्ज़ बोले साथ ही सोचें इया का नाबुदु, क्या होते हैं तीन लफ्ज़ इबादत में? बंदगी, गुलामी, इतात। कुछ नहीं अपना रहता, यकीन करें। जिन चीज़ों को हमने मल मारा हुआ है ना अपनी ज़ुबान में, ये हमारी नहीं है, ये अपना नफ्स हमारा नहीं, माल हमारा नहीं, बच्चे हमारे नहीं। जब अल्लाह का हुक्म आ जाएगा, अल्लाह यूँ मक्खन में से बाल की तरह हमारी ये नेमतें ले लेगा हमसे, तो बेहतर क्या है कि अल्लाह ताला को ज़िंदगी में ही इस बात का एहसास दिला दें कि अल्लाह तू बादशाह है और तेरे सिवा मैं किसी की बंदी नहीं बनूंगी। अंता रब्बी, तू ही मेरा रब है और मैं तेरा बंदा हूँ। हम क्या कहेंगे? अल्लाह मैं तेरी बंदी हूँ, तेरी ग़ुलाम हूँ, मैंने आप ही अपने ऊपर जुल्म किया। कैसे? गुनाह करके, शिर्क करके, तकब्बुर करके, बड़ा बन के, तेरे हुक्मों को टाल के, और अपने गुनाहों का इतराफ़ भी किया। नोट कीजिए, वह तरफ तू भी जम्बी, वाहिद का सीगा, यानी एक ही गुनाह बहुत है जो बंदे को अल्लाह की नज़रों में गुनाहगार कर दे। कहाँ हम ये कहें कि जुनूब ही, मैंने अपने गुनाहों का इकरार किया। और बाज़ दफ़ा कोई एक ही गुनाह होता है जो बंदे के दिल पे बोझ बना होता है, उसी को अल्लाह से माफ़ करवाना है। बस तू मेरे गुनाहों की मग़फ़रत फरमा, क्योंकि तेरे अलावा कोई गुनाहों की मग़फ़रत नहीं कर सकता। जाएंगे दर, कोई और दर भी तो नहीं है ना। अब देखिए दुनिया में ऐसा होता है ना, आप एक डॉक्टर के पास जाते हैं, नहीं जा सकते, नहीं मिलता, नहीं फ़ायदा होता, दूसरे डॉक्टर पे चले जाएंगे। आप कोई भी काम करते हैं, एक ऑफिस में लेते हैं, कंपनी है, टेलीफोन कंपनी है, नेट कंपनी है, एक नहीं मिली दूसरी ले ली। लेकिन आप सोचिए कि कोई ऐसा काम हो जिसके लिए सिर्फ एक ही प्रोवाइडर है, लेना पड़ता है मारे बंदे। तो जब हमें ये यकीन आ जाएगा ना कि अल्लाह तेरे सिवा कोई है ही नहीं जो गुनाहों को माफ़ करे, तो फिर गुनाह करके उससे दूर नहीं होंगे बल्कि और उसके करीब होंगे। और मुझे बेहतरीन इखलाक की हिदायत फरमा। कहाँ मांग रहे हैं, अभी नमाज शुरू हो रही है और कह रहे अल्लाह मेरा अखलाक अच्छा कर दे। क्यों? क्योंकि हुस्न खुल्क जो है ना, ये हुस्न इबादत होता है। हमारी नमाजें, रोज़े सब पीछे पड़ जाएंगे अगर हमारा अखलाक अच्छा नहीं, माँ बाप के साथ, बड़ों के साथ, छोटों के साथ। और अखलाक का कोई ख़ुद साख्ता मॉडल नहीं बनाना, कि हाय बाय करते फिरो, और सिर्फ इसलिए कि कोई बात नहीं, अच्छा अखलाक होना चाहिए और जेंडर डिस्क्रिमिनेशन के बगैर हर एक सही बातों में बातें की जाएं, क्या करें फिर, अब साथ पढ़ते हैं, फिर ये कुलीग्स हैं, फिर ये हैं, ये तो भाई हैं, ये भाभी हैं। नहीं, अखलाक वो होता है जो अल्लाह की हदों के अंदर होगा, क्योंकि तेरे अलावा बेहतरीन अखलाक की हिदायत कोई दे नहीं सकता। आज दुनिया में कितने मैनर सिखाते हैं वेस्टर्न कंट्रीज़, आप देखिए कि शायद आप इस्लामिक को हटा दें, सिर्फ पेरेंटिंग के मौजू पे किताबें पढ़ लें इंग्लिश में, नॉन मुस्लिम्स की लिखी हुई, इतने बच्चों का एटिकेट्स वो सिखाते हैं, ये करना है, वो करना है, ऐसे करना है, वैसे करना है, लेकिन बाज़ दफ़ा बेसिक भी नहीं सुनाते कि माँ बाप के सामने कैसे बैठना है। कुरान ने हमें बैठना बोलना सब सिखाया, तो जो गाइडेंस और जो मैनर्स इस्लाम सिखाता है वो दुनिया का कोई महज़ब मुल्क भी नहीं सिखा सकता। और बुरे अखलाक को मुझसे दूर फरमा, क्योंकि तेरे सिवा मुझसे बुरे अखलाक को कोई दूर नहीं कर सकता, मैं हाजिर हूँ और ताबे फरमानूँ। ज़रा इसको हाईलाइट करें, क्या हम लब्बैक कहते हुए भी हाजिर होते, लब्बैक सुनते हुए भी हाजिर होते, और सादैत कि अल्लाह ये मेरी सादत है, आई फील प्राउड ऑफ दिस कि आई एम प्रेजेंट, हम यहाँ आज मौजूद हैं, क्या हम इसको अपने लिए कॉर्नर समझते हैं, क्या अल्लाह की रास्तों में निकलना, मस्जिदों में नमाजों के लिए जाना, क्या हम इसको सादत समझते हैं। और तमाम भलाई तेरे हाथों में, सोचिए कितने बुत टूटते हैं, सारे गम ही निकल जाते हैं जब हम ये अल्लाह को कह देते हैं अल्लाह सारी भलाई तेरे हाथ में, लोगों ने मुझे क्या देना है, और बुराई तेरी तरफ मंसूब नहीं की जा सकती। यानी ये नहीं कभी कहना कि ये जब से अल्लाह की तरफ आई हूँ ना, बस मेरी ज़िंदगी में ये तकलीफ़ें आ गईं, लड़ाइयाँ आ गईं, लोगों ने मुझे छोड़ दिया, दोस्तों में मैं आउटकास्ट हो गई, लोग मुझे या पीछे करते हैं, नहीं, शर सारा मेरी तरफ से, खैर सारी तेरी तरफ से, मेरी तौफीक तेरी ही वजह से है और इल्तजा भी तेरी ही तरफ है, तू बरकत वाला और बुलंद है, मैं तुझसे मगफरत का तलबगार हूँ और तेरे हजूर तौबा करता हूँ। अभी नमाज शुरू हो रही है और इतनी दुआएं मांग ली हैं, और कोई एक नमाज जिसमें हम इन दुआओं को शौर से पढ़ें, क्या नमाज के बाद हमारी ज़िंदगी पे असर अंदाज होगी? बिल्कुल होगी। और हमारी नमाज़ें क्या हैं? अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन इय्याक नअबुदू, ऐसे ही गाड़ी खड़ी होती है। बाज़ लोग तो बेचारे अभी खड़े ही होते हैं ना, तो साथ ही उनके झुकने का वक्त आ जाता है, सोचने की बात है। ज़िंदा करें अपनी नमाज़ों को, अगर आप कुरान को अपने अंदर जज्ब करना चाहते हैं ना, तो नमाज को ठीक करें। एक छोटा सा जुमला नोट कर लें, हमारे ईमान की हालत कहाँ से पता चलती है, क्योंकि आप दिल तो चाह रहे हैं ना कि ईमान बढ़े, अल्लाह से प्यार बढ़े, सूरतों पे सूरतें पढ़े जा रहे हैं, दिस एंड दैट, लेकिन अगर नमाज़ें ठीक नहीं हो रही ना, नमाज़ों में दिल नहीं, उसका इंतज़ार नहीं, उसमें खुशू नहीं, तो समझे कि ईमान भी खोखला है। अभी अल्लाह हमें इसकी तौफीक दे के हम इसकी हिफाजत करें। इसके बाद देखिए बुक में जो दुआ नंबर 4 है वो अल्हम्दुलिल्लाह हमने पढ़ ली अपने दुआओं के मसाइल बुक में, थोड़ा बहुत 19-20 का फ़र्क हो सकता है, लेकिन बेसिक दुआ वही थी। दुआ नंबर 5 देखिएगा, अल्लाहु अकबर कबीरा,
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 वल्हम्दुलिल्लाहि कसीरा,
वल्हम्दुलिल्लाहि कसीरा,
वल्हम्दुलिल्लाहि कसीरा,
वल्हम्दुलिल्लाहि कसीरा,
वल्हम्दुलिल्लाहि कसीरा,
वल्हम्दुलिल्लाहि कसीरा,
वसुबहानल्लाहि बुकरतन व असीला,
वसुबहानल्लाहि बुकरतन व असीला।
3 बार पढ़ते थे यहाँ तक अल्लाह के नबी। इसका तर्जमा क्या है? अल्लाह सबसे बड़ा है, बहुत बड़ा, अल्लाह सबसे बड़ा है, बहुत बड़ा, अल्लाह सबसे बड़ा है, बहुत बड़ा। सोचिए बड़ा बना, नफ्स छोटा है कि मैं भी बड़ी हूँ? अल्लाह सबसे बड़ा है, ये नहीं कहना कि अल्लाह तू बहुत बड़ा है, नहीं, अल्लाह तू सबसे बड़ा है। और सब तारीफ़ें अल्लाह ही के लिए हैं बहुत ज़्यादा, और सब तारीफ़ अल्लाह ही के लिए है बहुत ज़्यादा, और सब तारीफ़ अल्लाह ही के लिए है बहुत ज़्यादा। सोचिए ज़रा, और मैं अल्लाह की पाकी बयान करता हूँ सुबह शाम। और इसके बाद पढ़िए आगे, आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम,
आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम,
मिन नफ़्हिही,
मिन नफ़्हिही,
व नफ़्सिही,
व नफ़्सिही,
व हमज़िही,
व हमज़िही।
میں اللہ کی پناہ میں آتا ہوں مردود شیطان سے، اس کی پھونک سے، اس کی تھوک سے اور اس کے چوکے سے۔ یہ تین لفظ نوٹ کر لیجئے۔ نماز کے آپ دیکھیں شروع میں آ رہی ہے نا، پہلی چیز آئی ہے مردود شیطان سے، اس کی پھونک سے، نفخہ۔ شیطان کی پھونک کیا ہے؟ وسوسے، جو ہمارے دلوں میں ڈالتا ہے، اچھے بھلے کام کرتے کرتے وسوسے ڈال دیتا ہے اور ہمارا قبلہ بدلنے لگتا ہے۔ پھر نفس ہی اس کی تھوک سے، اور ہمزی ہی چوکے سے۔ ان تین چیزوں میں مفسرین نے گانے بجانے کو اور وسوسات کو اور شیطانی خیالات کو بھی لیا۔ اگر آپ میں سے کسی کے دل سے ابھی تک گانوں کی اور میوزک کی محبت نہیں جاری، شعور سے اس دعا کو پڑھیں۔ ہم اس میں کہہ ہی رہے ہیں کہ اللہ یہ شیطان ہمیں ورغلائے نہ، بلکہ ہم اس کے ساتھ لڑائی کریں اور تیری بات کو مان سکیں۔ ٹھیک ہے، تو چھوٹی سی دعائیں، یہ چھوٹی دعائیں پہلے یاد کر لیں تاکہ نمازیں زندہ ہوں۔ کرنا کیا، اب آپ دیکھیں نا کہ کتنی دعائیں ہیں، ابھی ہم چوتھی پہ ہیں، ابھی آگے بھی ہیں اور بھی ہے۔ کبھی کسی نماز میں کوئی پڑھ لے، کبھی کوئی، سچ بتائیں ہم میں سے کسی نے کبھی یہ پڑھی؟ اور یہ دعائیں دیکھ لیجئے، صحیح مسلم کی ہیں، بخاری کی ہیں۔ عموماً ہمارے یہاں نماز کے نام پہ وہی بچپن سے ایک پتلی سی کتاب ہے خاکی صفوں پہ، اور کہتے ہیں یہ نماز کی کتاب ہے، قل ھو اللہ، جس میں صرف فاتحہ، سبحان ربی اللہ، سبحان ربی اللہ، سبحان ربی العظیم، اور التحیات، اور اللہم صلی اور ربنا آتینا فی الدنیا۔ ہم سچی بتائیں اسی کو نماز نہیں تھے سمجھتے۔ جب پہلی دفعہ مجھے اب شعور کے ساتھ پتہ چلا کہ وہ نماز جو خالہ جی نے بچپن میں پڑھائی تھی، اس کے علاوہ بھی کچھ پڑھ سکتے ہیں، تو حیرت ہوئی تھی۔ ایسے لگتا ہے یہ کوئی بدعت ہم کر رہے ہیں، اور یہ کتاب کتنے کم لوگ ہیں جو ابھی ہمارے اس کلچر میں پڑھتے ہیں۔ ورڈلی تو یہ دنیا میں اس وقت آپ کو پتا ہے کہ دعاؤں میں ٹاپ موسٹ آ رہی ہے یہ کتاب، حسن المسلم۔ اور پتہ نہیں اس لکھنے والے کو اللہ نے کتنے درجے دینے، ہر زبان میں اس کے ترجمے۔ اب ایپس ہیں اس کے، اگر آپ کے پاس آئی فون موجود ہے تو اس پہ اس کا ایپ لے لیں، آپ سرچ کریں گے ایپ اسٹور میں تو یہ موجود ہے ہر وقت، الحمدللہ۔ آپ کے ہاتھ میں فون ہے اگر، تو آپ مختلف مقامات پہ ان دعاؤں کو پڑھیں گے، لیکن ان کو کوشش کر کے یاد بھی کریں۔ نہ بھی یاد ہو تو جو دعائیں دیکھ کے پڑھ سکتے ہیں اس کو دیکھ کے پڑھیں۔ آخری دعا جو ہم اس ٹاپک کی اس بک کے ناطے سے کریں گے وہ ہے دعا نمبر 6، اور لفظ تو ایک ایک دعا کے بڑے خوبصورت ہیں، بس ہم تو پورے ہی کرنے والا حساب کر رہے ہیں۔ پڑھیے گا میرے ساتھ مل کے، اللہم لک الحمد انت نور السماوات والارض ومن فیہن ولک الحمد انت قیم السماوات والارض ومن فیہن ولک الحمد انت رب السماوات والارض ومن فیہن ولک الحمد لک ملک السماوات والارض ومن فیہن ولک الحمد انت ملک السماوات والارض ولک الحمد انت الحق ووعدک الحق وقولک الحق ولقاؤک الحق والجنة حق والنار حق والنبيون حق ومحمد حق والساعة حق اللهم لك أسلمت وعليك توكلت وبك آمنت وإليك أنبت وبك خاصمت وإليك حاكمت فاغفر لي ما قدمت وما أخرت وما أسررت وما أعلنت أنت المقدم وأنت المؤخر لا إله إلا أنت أنت إلهي
أنت إلهي
لا إله إلا أنت
لا إله إلا أنت
اے اللہ تیرے ہی لیے تمام تعریف ہے. اب اس کو سنتے وقت سوچئے خود بھی اللہ کی محبت دل میں آنی چاہیے. تو آسمان و زمین کا نور ہے, ان چیزوں کا نور ہے جو ان میں ہیں, اور تیرے ہی لیے سب تعریف ہے. تو ہی آسمان و زمین اور ان میں موجود چیزوں کا قائم رکھنے والا ہے, اور تیرے لیے ہی سب تعریف ہے. تو ہی آسمان و زمین اور ان میں موجود چیزوں کا رب ہے, اور تیرے ہی لیے سب تعریف ہے. تیرے لیے ہی آسمان و زمین کی بادشاہت ہے اور جو چیزیں ان میں ہیں, اور تیرے ہی لیے سب تعریف ہے. تو آسمان و زمین کا بادشاہ ہے اور تیرے ہی لیے سب تعریف ہے. تو حق ہے اور تیرا وعدہ حق ہے, تیری بات حق ہے اور تیری ملاقات حق ہے, اور جنت حق ہے اور دوزخ حق ہے, اور انبیاء علیہ السلام حق ہیں, اور محمد صلی اللہ علیہ وسلم حق ہیں, اور قیامت حق ہے. اے اللہ میں تیرا ہی فرما بردار بنا, اور تجھ پر ہی میں نے بھروسہ کیا, اور تجھ پر ہی میں ایمان لایا, اور تیری ہی طرف میں نے رجوع کیا, اور تیری ہی مدد سے میں نے تیرے دشمن سے مقابلہ کیا, اور تیری ہی طرف فیصلہ لے کر میں آیا. پس مجھے وہ سب معاف فرما جو میں نے پہلے کیا, پچھلی زندگی کے گناہ, اور جو کچھ میں نے بعد میں کیا. یہ کون سے؟ اب بھی ہیں, یعنی توبہ کے بعد بھی گناہ ہو جاتے ہیں, قرآن سے جڑنے کے بعد بھی ہیں. اور جو میں نے خفیہ کیا اور جو میں نے اعلانیہ کیا. تو ہی آگے کرنے والا ہے اور تو ہی پیچھے کرنے والا ہے, تیرے سوا کوئی معبود نہیں. تو ہی میرا معبود ہے, تیرے سوا کوئی معبود نہیں. ایسے لگتا ہے نا کہ اللہ کی محبت کے رنگ میں رنگی ہوئی صورت ہے, اور یقین کتنا ملتا ہے. انت الحق, قولک الحق, لقاؤک الحق. تو اس یقین کے ساتھ یہ دعائیں پڑھیں کہ اس سے واقعی اللہ تعالیٰ سے محبت اور قرب محسوس ہو. سو کے اٹھے ہوتے ہیں تو ذہن بھی فریش ہوتا ہے, تو اپنی بھی غلطیاں دکھتی ہیں, دوسرے کی بھی دکھتی ہیں. اور دوسری بات دیکھیں کہ یہ جتنی دعائیں ہیں نا, آپ سب بک میں سے کھول کے بھی پڑھ سکتے ہیں, تو اس لیے نفل نمازوں میں کوئی حرج نہیں. ایمان تو مل رہا ہے, ترجمے پہ غور کرتے ہوئے پڑھیں. آپ 100 نفل پڑھنے کی بجائے 2, 4, 6, 8 پڑھ لیں, لیکن شعور کے ساتھ پڑھیں. دیکھیے کہ انسان 24 گھنٹے نماز کی حالت میں نہیں رہ سکتا, لیکن کیفیت نماز میں رہ سکتا ہے, اور نماز کی کیفیت خشوع ہے. تو اللہ تعالیٰ سے دعا کرتے ہیں, یہاں رکیں گے انشاءاللہ, اسی طرح ایک ایک ٹاپک لے کے آگے چلیں گے. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک واتوب الیک.